यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक सहित चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुखमवासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण शुरू। अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियवमा रूसले गरेको आक्रमणमा 20 युक्रेनीको मृत्यु र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आज बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरियो भने देश लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेको विषयमा जवाब दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकोले यसमा सबैको सहयोग रहने अपेक्षा रहेको बताउनुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्म भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढ़ेको बताउनुभयो। यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका चारवटै विधेयकहरूमाथि परेका संशोधनहरूमध्ये मन्त्रीले जवाब दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरूले फिर्ता लिनुभएका बाहेक अन्य शोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असाढ 22 गते सोमवार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जन अपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव दिनुभयो। भूमिहीन सुखमवासीहरूको व्यवस्थापनका लागि बजेट पर्याप्त नछुट्याइएको भन्दै सांसदहरूले वास्तविक सुखमवासीको संख्या एकीन गरी उचित व्यवस्थापन गर्न सरकार चुकेको बताउनुभयो। सांसदहरूले नीति विपरीत जनताको स्थायी आवासको व्यवस्थापन, नागरी हटाइएका उपत्यकाका सुखमवासीको व्यवस्थापनका लागि बजेटले प्रष्ट नबोलेको पनि बताउनुभयो। सभाको आजको बैठकमा युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान प्रविधि तथा नवप्रवर्तन, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको कृत्रिम अभावको नियमन, मनसून अवधि शुरू भएकाले बाढ़ी पहिरोको जोखिममा रहेका र विस्थापित जनताको अस्थायी व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्ह 1:15 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधान बारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसी का पदाधिकारीलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
हामीले फिफाका पदाधिकारीहरूलाई एएफसी का पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ, तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ, र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाड़ीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँ छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
राजनीतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखाड़ा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने पनि बताउनुभयो। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। यसै गरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 लगायतका निर्णय गरेको छ। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा आज बिहान दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेख्ने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी आज बिहान चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ दैलेखको सांगे तड़ा स्थित कर्णाली नदीमा खसेको थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेरका पुरूषको शव भीरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गर्नु भएको छ। बर्दियाको बढ़ैयाताल गाउँपालिका 4 29 जना भूमिहीन दलित तथा भूमिहीन सुखमवासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। सो अवसरमा मन्त्री प्रतिभा रावलले भूमिहीन दलित भूमिहीन सुखमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा दर आजदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले आज सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाड़ा 2% घटाएको जनाएको हो। यसअघि विक्रम सम्मत 2083 वैशाख 12 मन्त्री स्तरको निर्णय अनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाड़ा 5% वृद्धि गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो शुरू भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट
बोनस भोइस 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमा प्रवाह हुन नसकेको बताउनुहुँदै गोप्य रहनुपर्ने सूचना अनाधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो।
विभिन्न निकायका प्रवक्ताहरू आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी प्रष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गौशाला नगरपालिका 2 निगौल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका 5 एमाले पार्टी कार्यालय अगाडिबाट आज साझा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो। फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका कोइरीलाई आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक गोलेले बताउनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरू भएको छ। बौद्ध धर्म, संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपाल सहित भारत, चीन, श्रीलंका र फिनल्याण्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविदहरूको सहभागिता रहेको छ। वर्षायामसँगै मनसून सक्रिय भई विपदको जोखिम बढ़दै गएपछि कान्ति लोकपथमा रातीको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आज सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाइएको छ। रसुवागढ़ी नाकाको मितेरी पुलबाट आजदेखि सवारी साधन सञ्चालन हुन थालेका छन्। गत वर्षको असार 24 गते लोहन्द्रे खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि बेली ब्रिज निर्माण गरी परीक्षण समेत गरेपछि सवारी साधन सञ्चालन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले गैराती युक्रेनको राजधानी कियवमा गरेको आक्रमणमा 20 जना युक्रेनी मारिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि ठूलो आक्रमणको तयारी गरिरहेको बताउनु भएको केही घण्टामै रूसले आक्रमण गरेको थियो। आक्रमणले शहर भरिका भवन तथा संरचनाहरू हल्ने थालेपछि त्यहाँका स्थानीयलाई रातारात सुरक्षित स्थानतर्फ सारिएको छ। अब आर्थिक समाचार।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोसवाले बताउनुभयो। नेपालको पदयात्रा र पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन कृत्रिम बुद्धिमत्ता एआईमा आधारित नियमन प्रणाली विकास गर्न ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान र दक्षिण कोरियाको प्रविधि सम्बन्धी कम्पनी आईबीएल कम्पनी लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार टानले प्रयोग गर्न लागेको कोरियाली प्रविधिले पदयात्रामा जाने पदयात्री, पथ प्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान गर्ने, रियल टाइम लोकेशन पहिचान गरी उद्धार कार्यलाई सहज बनाउन सरकारवाला विभिन्न निकायसँग समन्वय गर्ने टानका महासचिव सोनाम ग्यालजेन शेर्पाले बताउनुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार रमेश टमाटाबाट।
विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया बीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार राति पाउने 1 बजे लस एन्जल्स स्टेडियममा शुरू हुनेछ। विश्वकप फुटबलमा ऐतिहासिक खेल प्रदर्शन गर्दै आएको स्पेनसँग अस्ट्रियाले सामना गर्नेछ। यस्तै अर्को खेल बिहान पाउने 5 बजे पोर्चुगल र क्रोसिया बीच हुनेछ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका लुका मोड्रिचको खेल हेर्न नेपाली समर्थक पनि निकै उत्साहित रहेका छन्। सन् 2006 जर्मनी विश्वकपदेखि आफ्नो देशको जर्सीमा विश्वकप यात्रा शुरू गरेका यी दुई सुपर स्टारहरू विगत 2 दशकदेखि विश्व फुटबल जगतमा चर्चित छन्। यस्तै बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको हो। गैराति भएको अर्को खेलमा बेल्जियम सेनेगललाई 3-2 पराजित गर्दै विश्वकपको अन्तिम 16 पुगेको छ। अब विश्वकपको अन्तिम 16 अमेरिकाले बेल्जियमसँग खेल्नेछ। यस्तै इङ्ल्याण्ड फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा गैराति भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा कंगोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्ड अन्तिम 16 प्रवेश गरेको हो। डीआर कंगोलाई पराजित गर्दै इङ्ल्याण्डको जितमा कप्तान हेरी केन नायक बने। उनले इङ्ल्याण्डका लागि 2 गोल गरे। यस हारसँगै कंगो विश्वकपबाट बाहिरिएको छ।
अब मौसम। आज राति देशभरि साधारणतया बदली बादल लाग्नेछ भने देशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। बर्दियाबाट सुखमवासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण शुरू। अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर 2% घटाउने यातायात व्यवस्था विभागको निर्णय। युक्रेनको राजधानी कियवमा रूसले गरेको आक्रमणमा 20 युक्रेनीको मृत्यु। र फिफा विश्वकप अन्तर्गत आज राति स्पेन र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।